नमस्कार। विभिन्न विषय र सन्दर्भमा कुराकानी गरिने दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादबाट म प्रवीण पोखरेल। मक्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया अघि बढ़िसकेको छ। निर्वाचन आयोगले निर्वाचनका लागि अहिले दल दर्ताको कार्यक्रम चलाइरहेको छ। प्रमुख दलहरू विशेष गरी नेकपा एमाले आयोगमा दल दर्ता गराइसकेको छ भने नेपाली कंग्रेसले दल दर्ताको तयारी गरेको छ। अर्कोतर्फ उम्मेद्वारी टुंगो लगाउन दलहरूले आन्तरिक तयारी थालेका छन् भने निर्वाचन केन्द्रित प्रचार अभियान पनि दलहरूले तय गरिसकेका छन्, अगाडि बढ़ाउँदैछन्। विशेष गरी सत्ता घटकको प्रमुख दल नेपाली कंग्रेसको हिजो बसेको कार्य सम्पादन समितिको बैठकमा यी विभिन्न विषयमा पनि छलफल भएको छ। सँगै अब उम्मेद्वारी टुंगो लगाउन दलहरूलाई सकस पनि हुने देखिन्छ। विशेष गरी गठबन्धनमा गइसकेपछि धेरै नेताहरूले त्याग गर्नुपर्ने हुन्छ, उम्मेद्वारी पाउनबाट उनीहरू वञ्चित हुनुपर्ने अवस्था पनि छ। यो सन्दर्भमा यो विभिन्न समस्याहरूलाई समाधान गर्दै दलहरूले आन्तरिक तयारी थालेका छन्। उम्मेद्वारी टुंगो लगाउन पाँच दलीय गठबन्धनमा कार्यदल गठन भएको छ। कार्यदलले संयोजक कृष्ण प्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल बनेको छ र यो कार्यदलले पनि एकातिर काम गरिरहेको छ। सँगै दलहरूले अब विशेष गरी विभिन्न क्षेत्र क्षेत्रमा गएर कार्यक्रमहरू गर्नका लागि विभिन्न कार्यक्रमहरू अभियानहरू पनि तय गरेका छन्। आज हामी यही निर्वाचनकै विषयमा केन्द्रित भएर कुराकानी गर्छौं। हामीले विभिन्न दलका नेताहरूसँग कुराकानीहरू गरि नै रहेका छौं। यही क्रममा आज पनि हामी कुराकानी गर्ने जमर्को गरिरहेका छौं। निर्वाचन तयारीमा दलहरू जुटेका छन्। हिजो मात्र नेपाली कंग्रेसको बैठक बसेको थियो र त्यो बैठकले चाहिँ मक्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी मनोनयनको अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। सँगै बैठकले विधानको व्यवस्था बमोजिम प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा पार्टीबाट प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणाली तर्फको उम्मेद्वारी दर्ता गर्न सभापति देउवाले उम्मेद्वारी मनोनयनको औपचारिक पत्र दिने निर्णय पनि बैठकले गरेको छ। आवश्यक प्रक्रिया पुर्याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन गर्ने र औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई दिने हिजोको बैठकले निर्णय गरेको छ। सँगै अब नेपाली कंग्रेसमा संस्थापन इतरको बैठक पनि बसेको छ र संस्थापन इतरको बैठकले संस्थापन इतरको समूहले पार्टीभित्र अस्तित्वको लड़ाई शुरू भएको उद्घोष पनि गरेको छ। हिजो मात्र संस्थापन इतरका नेताहरूको एउटा भेला भएको थियो। केन्द्रीय सदस्य डाक्टर शेखर कोइराला समूहले पार्टीभित्र अस्तित्वको लड़ाई शुरू भएको उद्घोष गर्दै पार्टी सभापति देउवा एकलौटी ढंगले अगाडि बढ़ेको आरोप लगाउँदै अन्तर्संघर्षको चेतावनी समेत दिएको छ। यसरी यो निर्वाचन प्रक्रियाहरू अगाडि बढ़दै गर्दा नेपाली कंग्रेसको भनौं न इतर पक्षमा देखिएको असन्तुष्टिले अब यो समाधान कहिले होला यसले अवश्य पनि प्रभाव पार्ने देखिन्छ। सँगै अन्य दलहरूमा पनि अब उम्मेद्वारीको सकस त छँदैछ। विशेष गरी गठबन्धनका दलहरू सँगै अब प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा पनि निर्वाचनको यो उम्मेद्वारी टुंगो लगाउने विषय जटिल बन्दै गएको छ। प्रक्रियाहरू अगाडि बढ़िरहेका छन् र अब यो प्रक्रियाले अब निर्वाचनको कार्यतालिका पनि निर्वाचन आयोगले शुरू गरि नै सकेको छ। यो कार्यतालिकाभित्र दलहरूले उम्मेद्वारी टुंगो लगाउनुपर्छ। दलहरू बीच देखिएका आन्तरिक भनौं न विवादहरू पनि समाधान गर्नुपर्ने चुनौती दलहरूलाई छ। आज हामी निर्वाचनको यो परिप्रेक्ष्यमा मक्सिर 4 गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनको यो परिप्रेक्ष्यमा दलहरूले गरिरहेका कामहरू भनौं न विभिन्न प्रचार प्रसार अभियानदेखि उम्मेद्वारी टुंगो लगाउने कामसँगै यता निर्वाचन आयोगको कार्यतालिकाभित्र रहेर गर्नुपर्ने कामहरू के कसरी अगाडि बढ़ाउँदैछन् हामी यही विषयमा कुराकानी गर्ने प्रयास गरिरहेका छौं। यति बेला हामीसँग नेपाली कंग्रेसका सहमहामन्त्री बद्री पाण्डे हुनुहुन्छ। पाण्डेजी स्वागत छ कार्यक्रममा यहाँलाई।
हजुर धन्यवाद।
हजुर, अब हिजो यहाँहरूको बैठक बस्यो केन्द्रीय कार्य सम्पादन समितिको, त्यो बैठकले विभिन्न निर्णयहरू गरेको छ। यो मक्सिर 4 गतेको निर्वाचन लक्षित निर्णयहरू के हिजोको बैठक कसरी अगाडि बढ्यो, के निर्णयहरू गर्यो, यसबाट शुरूआत गरौँ कुराकानीको।
हिजोको बैठक केही औपचारिक निर्णयहरू गर्नै पर्ने थियो। त्यो निर्णय गर्ने गरी केन्द्रित थियो। पहिलो कुरा पार्टी दल दर्ता गर्नुपर्ने, केन्द्रीय कार्य समितिले निर्णय गरेर जानु पर्थ्यो। केन्द्रीय कार्य समिति नबसेको अवस्थामा कार्य सम्पादन समितिले केन्द्रीय कार्य समितिले गर्ने काम गर्ने हाम्रो विधान अनुसार अधिकार राखेको हुनाले दल दर्ताका लागि निर्णय भएको छ। अब तोकिएको समयभित्र 31 गते हामी दल दर्ता गर्न निर्वाचन आयोग जान्छौ, पहिलो। दोस्रो, टिकट वितरण र टिकट वितरण गर्ने बेला जुन टिकटको पत्र छ, उम्मेदवारी मनोनयनको पत्र, त्यो पत्रमाथि हस्ताक्षर गर्ने अधिकार सभापतिलाई सुम्पिने भन्ने दोस्रो निर्णय गरिएको छ। र निर्वाचन आयोगमा काम गर्ने सन्दर्भमा पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिवले समन्वय गर्नुहुने भन्ने पनि त्यो कार्य सम्पादन समितिले गर्नुपर्ने निर्णय थियो, त्यो निर्णय पनि गर्यौं हामीले। र समानुपातिक र प्रत्यक्षका उम्मेद्वारहरूको सिफारिस गर्ने सन्दर्भमा तत्त्व निकायलाई प्रक्रिया पूरा गरेर सिफारिस गर्ने भन्ने तल परिपत्र गर्ने जिल्लाहरूमा भन्ने अर्को निर्णय भएको छ। र त्यसपछि हामीले यो अभियान चुनाव केन्द्रितै अभियान चलाउने भनेका थियौँ। 2 गते भदौ 2 देखि भदौ 24 भदौ 2 हामीले कतिपय व्यवस्थापकीय तयारी पनि गर्न नभ्याइएको र यसलाई 15 दिने कार्यक्रम, 2 हप्ताको कार्यक्रम बनाउने गरी भदौ 10 देखि प्रारम्भ गरेर त्यो अभियान भदौ 24 सम्पन्न गर्ने बीपी कोइरालाको स्मृति जन्म जयन्तीका अवसरमा त्यसलाई त्यो दिन भदौ 24 समापन गर्ने भनेर भनेका छौँ। हिजोका मुख्य निर्णयहरू यिनै।
हजुर, अब यसरी निर्वाचनका लागि निर्वाचन केन्द्रित गतिविधिहरू, पार्टीगत गतिविधिहरू भइरहँदा अब निर्वाचनमा उम्मेद्वारी टुङ्गो लगाउने टिकट बाँडफाँडमा चाहिँ नेपाली कंग्रेसमा धेरै नै सकस हुने देखिन्छ, होइन?
हजुर, अब यो
धेरै आकांक्षीहरू हुनुहुन्छ।
हो, यसै पनि ठिकै भन्नुभयो। यसै पनि हाम्रो साथीहरू, पार्टीका सदस्यहरू, नेतृत्वमा जान खोज्नेहरू, आकांक्षीहरू धेरै ठूलो संख्या भएको हाम्रो पार्टी हो। निकै पुरानो पार्टी भएको हुनाले पुराना मानिसहरू पनि यसमा हुनुहुन्छ र नयाँ पुस्ताका मानिसहरू पनि यसमा हुनुहुन्छ। यसै पनि समस्या थियो। त्यसमाथि गठबन्धनमा जाँदाखेरि अब गठबन्धनका कारणले कतिपय सिटहरू हामीले लुज गर्नुपर्ने हुन्छ, अर्को पार्टीलाई समर्थन गर्नुपर्ने हुन्छ। त्यसैले पनि यो सकसपूर्ण छ। तर यो सकसपूर्ण परिस्थितिको मूल्याङ्कन गर्ने, त्यसलाई हृदयङ्गम गर्ने काम पनि पार्टीका सबै साथीहरूले गर्नुहुन्छ र एउटा निचोडमा पुग्न सहयोग पुग्छ भन्ने लाग्छ मलाई।
अब हुन त यहाँहरूले गठबन्धनमा जाने निर्णय गरिसक्नु भएको छ। अब गठबन्धनमा जाँदै गर्दा कंग्रेस भनौँ न डराएको हो कि वाम गठबन्धन हुने सम्भावनालाई चाहिँ रोक्न यो गठबन्धन जुन गरिएको हो, अब यसमा पनि नागरिकहरूले चासो राखेका छन्। गठबन्धनको आवश्यकता चाहिँ किन पर्यो नेपाली कंग्रेसलाई? अब कतिपयको धारणा चाहिँ नेपाली कंग्रेस एक्लै निर्वाचनमा लडोस् भन्ने छ, अब सँगै अब गठबन्धन किन गर्नु पर्यो? यो सबै दलहरूले गठबन्धन गरे र भनौँ न दलहरूको अस्तित्व त भएन, सबै दलहरू गठबन्धनमा जाने भयो भने यो दलहरू धेरै किन चाहियो, अस्तित्व त भएन। अब यो गठबन्धनको आवश्यकता चाहिँ किन पर्यो कंग्रेसलाई?
यो प्रश्न निकै जेनुन र सान्दर्भिक प्रश्न थियो स्थानीय चुनावभन्दा अगाडि, किनकि स्थानीय चुनावमा हामीले सबै 6743 वडासम्म पुग्नु थियो, उम्मेदवारी दिनु थियो, धेरैजना मानिसहरूले चुनावमा प्रतिस्पर्धा गर्न सक्थे। त्यो बेला नेपाली काङ्ग्रेस एक्लै लड्दा राम्रो हुन्छ भन्ने प्रश्न नउठेको होइन, धेरै ठुलो छलफल भएको पार्टीभित्र। तर अब अहिले यतिखेर चाहिँ के अवस्था मैले देख्छु भने हामीले प्रारम्भ गरिसक्यौँ, गठबन्धनको यात्रा प्रारम्भ गरिसक्यौँ। कतिपय ठाउँमा हाम्रा मतले माओवादी, समाजवादी, जसपाहरूले चुनाव जित्नु भएको छ, कतिपय ठाउँमा उहाँहरूका मतले हामीले चुनाव जितेका छौँ। एउटा सम्बन्ध स्थापित भइसकेको छ। हामीले बनाएको पोखरा महानगरपालिकाको मेयर समाजवादीको हुनुहोला, तर हाम्रो योगदान उहाँमाथि छ, हाम्रो लगानी उहाँमाथि छ। त्यस्तै हामीले जितेका ठाउँमा पनि उहाँहरूको लगानी छ। त्यसकारण यो मङ्सिरसम्म अब हामी गठबन्धन गर्ने नगर्ने, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनसम्म स्थानीयबाट प्रारम्भ गरेर यो एक चक्र पूरा गरेर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्ममा अब हामी यसमा बहसमा नजाने, गर्ने कि नगर्ने भन्ने बहसमा नजाने, यसका फाइदा बेफाइदा सबै समीक्षा भएकै छन्, त्यसका लागि हामी सबै जानकार छौँ, मतदाताहरूले पनि त्यसमा चासो र चिन्ता राख्नु भएकै छ। तर त्यसपछि मङ्सिरभन्दा पछि आगामी चुनावमा मलाई लाग्छ नेपाली काँग्रेस पार्टीको क्यारेक्टर कस्तो हो भनेदेखि यो एक्लै लड्ने, जित्दा पनि एक्लै लडेर जित्ने र हार्दा पनि एक्लै लडेर हार्ने त्यो क्यारेक्टर बोक्दै आएको पार्टी हो. त्यसैले हामी हाम्रो आफ्नो ठाउँमा त्यसपछि आउनुपर्छ भन्ने लाग्छ मलाई. तर यो एक चक्र पूरा गर्ने बेलासम्ममा विशेष गरी यो गठबन्धनका लागि पनि माओवादी र समाजवादी लगायतका दलहरूको बढी इच्छा प्रकट भएको बाहिर पनि देख्न सकिन्छ. हामीले यही गठबन्धनकै बलमा यो सरकार बनायौं, गठबन्धनकै बलमा स्थानीय चुनाव लड्यौं. यतिखेर चाहिँ आधा बाटोमा आएर अब गठबन्धनलाई छोडिदिँदाखेरि उहाँहरूको मन पनि अमिलो हुन्छ. त्यस कारणले पनि हामी गठबन्धनबाटै जाउँ भन्ने कुरा हो. र एउटा सँगैमा म यहाँलाई आग्रह गरिहालौं, मङ्सिरको चुनावपछि पनि प्रतिनिधि सभामा प्रदेश सभामा हामीहरू बहुमतमा पुगौंला. तर राष्ट्रिय सभा चाहिँ दुई सदन मध्ये एउटा सदन राष्ट्रिय सभामा हामी निकै कम संख्यामा छौँ. नेपाली काँग्रेस त जम्मा जम्मी 11 सिट छ 59 मा. प्रतिनिधि सभामा बहुमतमा भए मात्रै सरकार चल्दैन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा दुवैमा बहुमत भयो भने मात्रै हामीले नीति पास गर्न सक्छौँ, ऐन कानूनहरू बनाउन सक्छौँ. त्यस कारणले पनि केही समय चाहिँ यो गठबन्धनलाई सँगसँगै लानुको अर्थ केवल शक्ति आर्जन गर्ने कुरा होइन कि, केवल अङ्कगणितको कुरा होइन कि, राजनीतिलाई एउटा सही दिशा दिने, स्थिरताको दिशा दिने त्यो प्रयोजनका लागि पनि तत्कालका लागि आवश्यक छ. यही ब्याकग्राउन्डमा यही भावभूमिमा चाहिँ हामी गठबन्धनको पक्षमा उभिएका हौ र त्यसै कारणले पनि हामी यसप्रति प्रतिबद्ध छौं.
अब गठबन्धनभित्रबाट उम्मेद्वारी टुङ्गो लगाउन अब सकस भइरहेका बेला अब यहाँहरूकै पार्टीभित्र आन्तरिक लडाईँ पनि छँदैछ. अब हुन त विभिन्न पार्टीहरूभित्र यो स्वाभाविक प्रक्रिया पनि हो. अब हिजो मात्र यहाँहरूको पार्टीभित्रको एउटा संस्थापन इतर समूहले भेला गरेर चाहिँ हाम्रो अस्तित्व स्वीकार गरिएन भनेर त्यहाँ आवाजहरू उठाइरहेको छ. यो सन्दर्भमा अब निर्वाचनको मिति नजिकिँदै जाने सन्दर्भमा संस्थापन इतर समूह यसरी असन्तुष्ट हुँदा काँग्रेसलाई त घाटा हुने देखिन्छ नि पाण्डेज्यू.
अब यसमा के हो भने यो हामीले धेरै ठाउँमा सीटहरू छोड्नु पर्दाखेरि धेरै आकांक्षी र कम मात्रै ठाउँ हामीले प्राप्त गर्दाखेरि स्वाभाविक रूपमा पार्टीमा केही कोलाहलको अवस्था देखिन्छ, केही असन्तुष्टिको अवस्था देखिन्छ. त्यो सबैका लागि पनि पार्टीले एक ढिक्का भएर डिल गर्नुपर्ने हुन्छ नेतृत्वले. जसरी सभापतिले त्यो कुरालाई चाहिँ निष्ठापूर्वक डिल गर्नुहुन्छ, त्यसको साथमा सभापतिका निकटतम प्रतिस्पर्धी अर्का सभापतिका उम्मेद्वार र अरू नेताहरू शीर्ष नेताहरूले चाहिँ सामूहिक रूपमा डिल गर्नुपर्छ. कुनै पनि जिल्लाको कुनै पनि क्षेत्रको साथीलाई सम्झाउनु पर्दा उहाँहरूले सामूहिक रूपमा चाहिँ एक मतका साथ सम्झाउनु पर्ने हुन्छ र पार्टीमा एउटा एकताको सन्देश, बलियो गरी एकताको सन्देश दिन सकियो भने मात्रै गठबन्धनलाई र गठबन्धनबाट निस्किने परिणामलाई, तालमेलबाट निस्किने परिणामलाई हामीले सकारात्मक एउटा गति दिन सक्छौँ. त्यसका लागि एकता चाहिन्छ. एउटाले भन्ने अन्याय भएको छ, एउटाले भन्ने चाहिँ तालमेलको चाहिँ पक्षमा अर्को पार्टीलाई पनि सहयोगको उम्मेद्वार छ भने त्यसलाई पनि निष्ठापूर्वक सहयोग गरौँ भन्ने, अर्कोले चाहिँ अलिकति तर किन्तु गर्न थाल्यो भने पार्टीको एकीकृत शक्ति प्रदर्शन हुँदैन. त्यस कारणले पनि अब हिजोको भेलाको आशय के हो भन्ने जस्तो मलाई लाग्छ भने पार्टीलाई एकताबद्ध गरेर लैजाउँ, टिकट वितरण लगायतका कुराहरूमा चाहिँ यो पक्ष त्यो पक्ष मेरो मान्छे तेरो मान्छे नभनेर न्यायोचित किसिमले टिकट वितरण गरौँ, सबैलाई यो महसुस गराउँ कि महाधिवेशनका बेला हामीले प्रतिस्पर्धा गरेका थियौँ, अहिले यो आम निर्वाचनका बेलामा, प्रतिनिधि सभा र प्रदेश निर्वाचनका बेलामा हामी पार्टीमा आन्तरिक प्रतिस्पर्धा गर्दैनौँ, यतिखेर हामी चाहिँ एकताबद्ध भएर अरूसँग विपक्षीहरूसँग प्रतिस्पर्धा गर्छौँ भन्ने सन्देश दिउँ भन्ने त्यो आशय हुनसक्छ. त्यसका लागि मलाई के विश्वास छ भने सभापति लगायतको नेतृत्वले, शीर्ष नेतृत्वले पार्टीलाई एकाकार गर्ने, एक ढिक्का बनाउने काम गर्नुहुन्छ र त्यसैका लागि एउटा चाहिँ रचनात्मक दबाव हुनसक्छ त्यो भेलाको आशय अर्थ भन्ने लाग्छ मलाई.
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ. आजको अन्तरसंवादमा हामी नेपाली कंग्रेसका सहमहामन्त्री बद्री पाण्डेसँग कुराकानी गरिरहेका छौं. अब पाण्डेज्यू, चुनाव लक्षित कार्यक्रम नेपाली कंग्रेसले भदौ 10 गतेदेखि शुरू गर्ने निर्णय गरेको छ. यो भदौ 10 गतेदेखि चाहिँ यहाँहरूले कसरी जानुहुन्छ, विभिन्न ठाउँमा कार्यक्रमहरू चाहिँ कस्ता छन्, भदौ 10 गतेदेखि शुरू हुने कार्यक्रम अभियान?
समग्र डिजाइन गर्न गर्ने क्रममा नै छौँ हामी. योभन्दा पहिलेको अभियानलाई हामीले घर घर जाउँ काङ्ग्रेस जिताउँ भन्ने अभियानका रूपमा चलाएका थियौँ स्थानीय निर्वाचनभन्दा पहिले, र यसपटक हामीले अभियानको नामै पनि एक प्रकारले यसको निवारण पनि अझै गरेका छैनौँ र त्यसको समग्र खाका पनि तयार गरेका छैनौँ. र यसपटकको कार्यक्रम अलिकति छोटो 15 दिनको मात्रै हुने हुनाले केन्द्रीय प्रतिनिधिहरू जिल्लामा पुग्नुहुन्छ, 77 जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पुग्नुहुन्छ. प्रदेश कार्य समितिसँग तोकीबाट तोकिएका प्रतिनिधिहरू त्योभन्दा तल प्रदेश सभा निर्वाचन क्षेत्रहरूसम्म पुग्नुहुन्छ र त्यहाँ गएर जिल्ला कार्य समिति लगायत विभिन्न हाम्रा कार्य समितिहरूका बैठकहरू हुन्छन् र ती जिल्लाहरूमा त्यहाँको जिल्लाको अवस्था हेरिकन भेला गर्ने, आमसभा गर्ने, अन्तर्क्रिया गर्ने, छलफल गर्ने, घर दैलो गर्ने, भेटघाट गर्ने यो प्रकृतिका कार्यक्रमहरू बनाउँछौँ हामी. तर यो यसको समग्र चाहिँ खाका फाइनल भइसकेको छैन र हामी छलफल गर्ने क्रममा छौँ र अब चाँडै यो यसलाई अन्तिम रूप दिएर 10 गतेबाट चाहिँ अभियानलाई हामी सुचारू ढंगले अगाडि बढाउँछौँ.
अब यो अभियानमा यहाँहरू घर घर जनताका घर 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 दैलो दैलो जाँदै हुनुहुन्छ जानुहुन्छ. अब यो प्रक्रिया विगतका निर्वाचनहरूदेखि नै चलिआएको प्रक्रिया नै हो. अन्य दलहरूले पनि यो प्रक्रियालाई अवलम्बन गरि नै रहेका छन्, उनीहरू पनि यही ढंगबाट अगाडि बढ्दैछन्. अब यो हिसाबमा जनताको घर दैलोमा पुग्दै गर्दा वर्षौं तपाईँहरू मत माग्न पार्टीका पक्षमा उम्मेद्वारका पक्षमा मत माग्नुहुन्छ, तर जनताका समस्याहरू चाहिँ जिउका तिउँ छन्, ती समस्याहरू समाधान हुन सकेका छैनन्, कति निर्वाचन हुन्छ तर पनि ती जनताका आकांक्षाहरू पूरा नभएको सन्दर्भमा यो चुनाव अनि राजनीतिक पार्टीका यी अभियानहरूप्रति नागरिकको वितृष्णा बढ्दै गएको छ नि, अब यहाँहरू कसरी जानुहुन्छ त्यो घर दैलोसम्म?
अब यो हामीले अब रूपान्तरणको एजेण्डा लिएर जानुपर्छ, परिवर्तनको एजेण्डा लिएर जानुपर्छ. परिवर्तन चाहिँ अन्तबाट हुने होइन, परिवर्तन आफैबाट गर्नुपर्छ. हामीले परिवर्तनको चाहिँ आवाज चाहिँ दरबरी उठाउने तर आफू जडतामै बसिरहने हो भने परिवर्तन प्राप्त हुँदैन. परिवर्तन मैले मेरो म आफूबाट प्रारम्भ गर्नु पर्यो, तपाईँबाट प्रारम्भ गर्नु पर्यो. मुख्य गरी राजनीतिक दलहरूमा अब विकृतिहरू चाहिँ जति छन् ती विकृतिहरूलाई अन्त गरेर राजनीतिलाई सुधार्ने, राजनीतिलाई सुधारेर देशलाई सुधार्ने यो बाटो लिनुपर्छ. र त्यसका लागि सबैभन्दा पहिले नेतृत्वमा रहेका हामीहरू हाम्रा कमी कमजोरीहरूप्रति हामी चाहिँ एउटा लोकतान्त्रिक चाहिँ मूल्य मान्यतामा विश्वास गर्ने भएको कारणले त्यसलाई चाहिँ स्वीकार गर्ने, आफ्ना कमी कमजोरीलाई स्वीकार गर्ने, त्यसलाई सत्याउने र जनमानसबाट तपाईँले भने जस्तो जनमानसबाट मतदाताबाट आएका चाहिँ जति पनि गुनासाहरू छन्, सुझावहरू छन्, जति पनि जुन प्रकारको दबाव हुन्छ त्यसलाई ग्रहण गरेर चाहिँ सुधार्ने दिशा लियौँ भनेदेखि संसारभरिको लोकतान्त्रिक यो आन्दोलनको अथवा लोकतान्त्रिक प्रणालीको विकासको यदि प्रक्रियालाई हामीले बुझ्ने हो भने यही परिमार्जनको बाटोबाट, सुधारको बाटोबाट, रूपान्तरणको बाटोबाट लोकतन्त्र बलियो भएको, सुदृढ भएको देख्न सकिन्छ. त्यो बाटो अब हामीले पक्रिनुपर्छ. हामीले जडतामा आधारित रहने, आफ्ना चाहिँ कतिपय आदत र अभ्यासहरू जुन लोकतन्त्रका प्रतिकूल छन्, जवाबदेही शासन, पारदर्शी शासन प्रणालीका प्रतिकूल छन्, लोकतान्त्रिक शासन प्रणालीका प्रतिकूल छन्, हामी चाहिँ राजनीति गर्ने मान्छेले जुन जिम्मेदारी बोधको एउटा बृहत दायरा छ त्यो दायराबाट खुम्चिएर आत्मगत मनोगत हुने, व्यक्तिगत स्वार्थलाई चाहिँ केन्द्रमा राख्ने त्यस्ता विकृतिहरूको चाहिँ एउटा पुञ्ज जस्तो पनि राजनीतिक चाहिँ नेतृत्व बनिरहेको अवस्था छ. त्यसलाई हामी परिवर्तन गर्छौँ भन्ने कुरा वचनले मात्रै होइन कि व्यवहारले प्रमाणित गर्ने गरी हामी मतदाताका बीचमा चाहिँ प्रस्तुत हुनुपर्छ भन्ने लाग्छ मलाई.
अब नेपाली कंग्रेस विभिन्न विदेशमा पनि आन्तरिक संगठनहरू भनौं न विभिन्न शुभेच्छुक संस्थाहरू छन्, अब यहाँ प्रवासका कार्यक्रमहरूमा हालै सहभागी पनि भएर आउनुभयो. अब विदेशमा बस्ने नेपालीहरूले चाहिँ हामीलाई पनि मताधिकार चाहियो, हामीले पनि आफ्नो मत राख्न पाउनु पर्यो भनेर आवाज उठाइरहेको धेरै पनि भइसकेको छ, तर यो सुनवाई पनि हुन सकिरहेको छैन. अब हुन्छ भनेर आश्वासन दिनुहुन्छ तपाईँहरू, तर यो व्यवहारगत रूपमा चाहिँ यो समस्या अझै जिउका थियौ छ. अब यो प्रवासी संगठनहरूको अवस्था कस्तो छ नेपाली कंग्रेसको, र उनीहरूले उठाउँदै आएका मागहरू सम्बोधन गर्ने भनौं न यो पक्षमा चाहिँ पार्टीभित्रको आन्तरिक तयारीदेखि राष्ट्रिय राजनीतिमा यो विषयले छलफल कसरी अगाडि बढेको, छलफल कसरी अगाडि बढ्दैछ यो विषयमा?
अब यो समग्र निर्वाचनको प्रक्रिया र प्रवृत्तिमा पनि सुधार आउनुपर्ने देखिन्छ. हामी एउटा निर्वाचन आउने भन्ना साथै के नै आए जस्तो ठान्ने, फेरि कहिल्यै आउँदैन हो कि यो अन्तिम चुनाव हो कि जस्तो ठान्ने, स्वस्थ अस्वस्थ सबै खालको प्रतिस्पर्धा गर्ने प्रवृत्ति छ हाम्रो। अब लोकतन्त्रको विकास, उच्चतम विकास भएका देशहरूमा चुनाव आउँछ जान्छ, मतदाताले मतदान अनिवार्य गर्छ, चुनाव आउँछ जान्छ त्यसलाई एउटा रेगुलर एउटा प्रोसेसको रूपमा के के नै आए जस्तो होइन कि आउन आएको हो चुनाव, तर यसमा चाहिँ धेरै तामझाम गर्नु पर्दैन भन्ने ढाँचाबाट गएको देखिन्छ। त्यसैले निर्वाचन प्रणालीलाई तपाईँले भने जस्तै प्रवासमा भएका हाम्रो साथीहरू हामी भौतिक रूपमा उपस्थित हुन सक्दैनौँ, तर पनि हाम्रो मत प्रकट गर्न पाउने हाम्रो मताधिकार मतदाता भइसकेपछि सुरक्षित गर्ने गरी प्रबन्ध मिलाइदिनुहोस् भन्ने उहाँहरूको हामीसँग गएको बेलामा त्यो आग्रह हुने रहने गर्छ। त्यो कुरा चाहिँ हाम्रो सर्वोच्च अदालतले पनि त्यसलाई प्रबन्ध मिलाऊ भनेर आदेश गरिसकेको अवस्था छ। हामी दलहरूले पनि निर्वाचन आयोगलाई यस विषयमा पटक पटक घस्काइचाहिरहेकै छौँ, तर पनि यो सम्भव भइरहेको छैन। त्यसैले यसको पछाडिको कारण चाहिँ निर्वाचनलाई के न हो, एउटा निर्वाचन हार्दैमा अथवा जित्दैमा सबै कुरा जित्दिने अथवा जित्नेले सबै कुरा प्राप्त गर्ने भन्ने ढङ्गको होइन कि निर्वाचनलाई एउटा नर्मल प्रोसेसको रूपमा, एउटा नियमित प्रोसेसको रूपमा लिएर जाने, देशभित्र भएकाले पनि भोट हाल्ने सन्दर्भमा धेरै ठुलो तामझाम हुलहुज्जत को बाटो नपग्रिने, देश बाहिर भएका हाम्रा मतदाताहरूले पनि जुन प्रविधिका माध्यमबाट विभिन्न ठाउँमा चाहिँ मतदान गर्ने एउटा प्रविधिको प्रयोग गरिएको छ, त्यो प्रविधिको प्रयोग गर्ने चाहिँ त्यसको चाहिँ विकल्प के हुनसक्छ, उपाय के हुनसक्छ भन्नेतिर जाने बाटो चाहिँ पक्रिनुपर्छ भन्ने लाग्छ। किनभने उहाँहरू चाहिँ के चाहनुहुन्छ भने एउटा बाध्यताले विदेशमा जानुभएको छ र देशका प्रतिको माया चाहिँ जति नेपाली भूमिमा बस्दा हुन्छ त्योभन्दा केही गुणा चाहिँ माया बढेको जस्तो फिल हुने रहेछ त्यो ठाउँमा गएका मानिसहरूको, हाम्रा साथीहरूको चाहिँ कुरा सुन्दाखेरि, र उहाँहरूले चाहिँ त्यहाँ कमाई धमाई गरेको, श्रम गरेको, पसिना गरेको, बगाएको, त्यसबाट प्राप्त भएको रेमिटेन्स चाहिँ देशको अर्थतन्त्रमा यति ठुलो योगदान गरिरहेको अवस्था छ, कति फर्केर आउनुहुन्छ, फर्केर आउनु भएन त्यहीँको सिटिजन हुनुभयो भने त्यो बेग्लै कुरा हो, तर फर्केर आउनेमा पनि हुनुहुन्छ, देशमा सुधार होस् भन्नेमा पनि हुनुहुन्छ, केही सचेत र केही शिक्षित चेतनशील पनि हुनुहुन्छ, त्यसैले त्यहाँ पनि पुग्नु भएको छ, उहाँहरूको मतदान गर्न पाउने अधिकारलाई सुरक्षित गरियो भने त्यो सबै हिसाबले, भावनात्मक हिसाबले, राजनीतिक हिसाबले, संवैधानिक हिसाबले, सबै हिसाबले उपयुक्त हुन्छ भन्ने लाग्छ मलाई। अब यो मङ्सिरमा चाहिँ यो प्रबन्ध हुन भ्याउला नभ्याउला त्यो त म भन्न सक्दिनँ, तर त्यो बाटो हामीले पक्रिनै पर्छ, ढिलो चाँडो चाहिँ त्यो कुरालाई हामीले स्थापित गर्नैपर्छ भन्ने लाग्छ।
हस् बद्री पाण्डेज्यू, आज हामीसँग समय यति नै रह्यो, यो समयमा हामीसँग सम्पर्कमा रहेर कुराकानीमा सहभागी भइदिनु भयो, रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले विशेष गरी मक्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, यसमा दलहरूले गरेका आन्तरिक तयारी लगायतका विषयमा नेपाली कांग्रेसका एकजना सहमहामन्त्री बद्री पाण्डेसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि हामी उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।